नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। वाम गठबन्धनको घोषणा पत्रमा आधारित भएर नीति तथा कार्यक्रम र बजेट ल्याउन माओवादीको सुझाव।
सरकारले 2085 सालसम्मलाई ऊर्जा तथा जलस्रोत दशकको रूपमा मनाउने, एकीकृत जलस्रोत नीति मार्फत जलस्रोतको समग्र विकासमा ध्यान दिने सरकारको दावी।
आजदेखि वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँच निर्देशिका 2075 कार्यान्वयनमा। वैदेशिक रोजगार क्षेत्रमा रहेको विकृति र ठगी रोक्ने प्रयास।
चिनिया कम्युनिष्ट पार्टीका एकजना पूर्व नेतालाई घुस लिएको आरोपमा जन्मकैदको सजाय। 1,67,00,000 अमेरिकी डलर रकम घुस खाएको अभियोग।
र नेपाल पुलिस क्लब झापामा भइरहेको दमक गोल्ड कप फुटबलको फाइनलमा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा।
5 देखि 12 वर्षका 3,13,000 बाल बालिका विद्यालय जाँदैनन्।
देशभर अपाङ्गता भएका थुप्रै बाल बालिका विद्यालय भन्दा बाहिरै छन्।
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बाल बालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो।
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बाल बालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौं।
अपाङ्गता भएका बाल बालिकालाई आजै विद्यालय भर्ना गराउ।
जनचेतनाका लागि सीबीएम नेपाल।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं। वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा पूर्व प्रधानमन्त्रीहरूसित आज सुझाव लिनुभएको छ। पूर्व प्रधानमन्त्रीहरूलाई बालुवाटारमा बोलाएर उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका विषयमा पनि आज छलफल गर्नुभएको छ। छलफलमा आफूहरूले बजेट निर्माणका क्रममा छलाङ मार्ने विकासका कार्यक्रम ल्याउन सुझाव दिएको पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जानकारी दिनुभयो।
नेपालमा संविधान सभाबाट संघीय गणतन्त्र बनेर एउटा नयाँ चरणमा प्रवेश गरेको अवस्था, हामी सबैले चाहने एउटा तीव्र गतिको विकास हो भन्ने छ। त्यसैले हिजोको निरन्तरताको विकास होइन, अलिकति छलाङमय क्रमभङ्ग हुने ढङ्गको विकासका कार्यक्रमहरू ल्याउनुहोस्, त्यसमा साथ सहयोग हुन्छ भन्ने कुराहरू भनियो। अरू धेरै डिटेल भन्नु परेन। अब प्रधानमन्त्री मोदीजीको भ्रमणको सन्दर्भमा पनि दुई देशको बीचमा उच्चस्तरीय भेटघाट हुनु यो सकारात्मक नै विषय हो, यसलाई अन्यथा मान्नुपर्ने विषय चाहिँ छैन। तर राष्ट्रिय हितमा सरकारले कदम चाल्ने नै छ, चालोस् भन्ने हामीले सुझाव दियौं र शुभकामना दियौं। मूलत
बजेट तथा नीति तथा कार्यक्रम निर्माणमा जनप्रतिनिधिलाई संलग्न गराउन तर उनीहरूलाई तजबिजी रकम नदिन सुझाव दिएको डाक्टर भट्टराईले बताउनुभयो। प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको बाधक भएको भन्दै त्यसलाई व्यवस्थित गर्न बस्तीहरू स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। बस्ती व्यवस्थित बनाउन पूर्व प्रधानमन्त्रीहरूले भूपयोग सम्बन्धी नीति बनाउन सुझाव दिएका छन्। जेठ 1 गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तयारी भइरहेको छ।
यस्तै नेकपा माओवादी केन्द्रले वाम गठबन्धनको घोषणा पत्रमा आधारित भएर नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। आज बिहान बसेको संसदीय दलको बैठकले वाम गठबन्धनले बनाएको साझा चुनावी घोषणा पत्र कार्यान्वयन हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिने निर्णय गरेको प्रमुख सचेतक देव प्रसाद गुरूङले जानकारी दिनुभयो।
वाम गठबन्धनको तर्फबाट घोषणा पत्र पहिले नै निर्वाचित बेलामा जारी भएको छ। घोषणा पत्र क्रियान्वयनको पहिलो वर्ष हो यो वर्ष। त्यसैले यो अवस्थामा घोषणा पत्रमा परिलक्षित गरिएका विषयहरू कति सम्बोधन गर्न सकिन्छ, कति सम्बोधन गर्न सकिँदैन, यही विषयमा ध्यान केन्द्रित भएर चाहिँ अगाडि बढ्नु पर्यो। मन्त्रीहरूले पनि त्यो प्रकारको भूमिका खेल्नु पर्यो र कतिपय नीतिगत विषयहरूको बारेमा पार्टी एकता संयोजन समितिमा छलफल गर्नुपर्ने विषय पनि हुन सक्छन्। त्यहाँ पनि त्यो ढङ्गले छलफल गर्नु पर्यो। घोषणा पत्रको कार्यान्वयन गर्ने क्रममा पहिलो वर्ष चाहिँ कति कार्यान्वयन गर्न सकिन्छ, नीति कार्यक्रम बजेट मार्फत कति कार्यान्वयन गर्न सकिन्छ, त्यो विषयमा ठोस र मूर्त रूपमा संघीय मूल्य मान्यता अनुसार नै अगाडि बढ्ने कुरामा जोड दिनु पर्यो भन्ने कुरा भएको छ।
बैठकले पार्टी संसदीय दलको विधान पनि अनुमोदन गरेको छ। त्यसै गरी राष्ट्रिय सभामा दलको नेता दीनानाथ शर्मालाई बनाउने निर्णय पनि गरिएको प्रमुख सचेतक गुरूङले बताउनुभयो।
सरकारले यो वर्षदेखि 2085 सालसम्मलाई ऊर्जा तथा जलस्रोत दशकको रूपमा मनाउने निर्णय गरेको छ। ऊर्जा क्षेत्रको श्वेतपत्र जारी गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले समृद्ध नेपाल सुखी नेपाल भन्ने नारालाई साकार पार्ने लक्ष्यका साथ ऊर्जा तथा जलस्रोत दशक मनाउने घोषणा गर्नुभएको हो। ऊर्जा उत्पादनलाई रणनीतिक रूपमा अल्पकालीन मध्यकालीन र दीर्घकालीन समयावधिका आधारमा अघि बढ़ाउने लक्ष्यका साथ ऊर्जा दशकको अवधारणा अघि सारेको उहाँको भनाइ छ। ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र प्रस्तुत गर्दै मन्त्री पुनले ऊर्जा क्षेत्रको रणनीतिक विकासका लागि सरकारले योजनाबद्ध रूपमा अभियान शुरू गरेको स्पष्ट पार्नुभयो।
आगामी 3 वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाइन्छ। यसका लागि निर्माणाधीन उत्पादन प्रसारण तथा वितरण लाइन आयोजनाहरू समयभित्र सम्पन्न गरिन्छ। विद्युत चुहाव न्यूनीकरण र नियन्त्रण भार व्यवस्थापन ऊर्जा क्षमता ऊर्जा दक्षता कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनेछ। विद्युत प्रसारणका लागि गुरू योजना अनुरूप आन्तरिक तथा अन्तर्देशीय प्रसारण लाइनहरूको चरणबद्ध रूपमा विकास गरिनेछ। प्रसारण लाइनका लागि सार्वजनिक जमिनको प्रयोगमा प्राथमिकता दिइनेछ। प्रसारण लाइन मुनिका जग्गा धनीलाई प्रत्यक्ष लाभ हुने गरी उपयुक्त व्यवस्था गरिनेछ। उत्पादित विद्युत ऊर्जा उपभोक्ता समक्ष पुर्याउन विद्युत प्रसारण प्रणालीको आधुनिकरण एवं विस्तार गरिनेछ। विद्युत प्रणालीको आधुनिकरणका लागि स्मार्ट मिटर एवं स्मार्ट ग्रिड प्रणाली लागू गरिनेछ। आन्तरिक खपतबाट बचत विद्युत ऊर्जाको पहुँच छिमेकी मुलुकका विद्युत बजारमा स्थापित गर्न विशेष पहल गरिनेछ। ऊर्जा क्षेत्रको लगानीको आवश्यकता पूरा गर्न वैदेशिक बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियतपूर्ण ऋण तथा अनुदान समेतको माध्यमबाट पूँजी परिचालन गर्ने नीति लिइनेछ।
श्वेतपत्रमा निर्माणाधीन आयोजनालाई तोकिएको समयमा पूरा गराउने, विद्युत खपत बढाउने तथा एकीकृत जलस्रोत नीति मार्फत जलस्रोतको समग्र विकासमा ध्यान दिने लगायतका 81 बुँदा समेटिएका छन्। जसमा आउने 5 वर्षभित्र 5000 मेगावाट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य पनि उल्लेख छ। यस्तै श्वेतपत्रमा सबै नेपालीलाई जलविद्युत आयोजनाको सेयर उपलब्ध गराउने नीति पनि अघि सारिएको छ।
वैदेशिक रोजगारीमा कामदारलाई पठाउनु अघि स्वीकृतिका लागि पेश हुने मागपत्रको आधिकारिकताबारे सम्बन्धित देश हेर्ने नेपाली दूतावास तथा कूटनीतिक नियोगले प्रमाणित गर्नुपर्ने भएको छ। आजदेखि वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँच निर्देशिका 2075 कार्यान्वयनमा आएसँगै कामदारको मागपत्रको आधिकारिकता प्रमाणीकरण गर्नुपर्ने भएको हो। वैदेशिक रोजगार क्षेत्रमा रहेको विकृति र ठगी रोक्न सरकारले कार्यान्वयनमा ल्याएको निर्देशिका अनुसार मागपत्रमा उल्लेख भएको कामको विवरण र त्यससँग सम्बन्धित अन्य कागजातको आधिकारिकताबारे नेपाली कूटनीतिक नियोगले 10 दिनभित्र बुझेर वैदेशिक रोजगार विभागमा पठाउनुपर्नेछ। रोजगारदाता र म्यान पावर कम्पनीले माग गरेको कामको विवरणबारे प्रमाणित गर्न नपर्ने अवस्थाको फाइदा उठाउँदै यसअघि म्यान पावर कम्पनीले मनोमानी गर्दै आएका थिए। मन्त्री परिषदको हिजोको बैठकले पारित गरेको निर्देशिका आजैदेखि कार्यान्वयनमा आएको जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यसबाट वैदेशिक रोजगारीका विकृतिलाई सुधार्न उल्लेखनीय भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो।
2 नम्बर प्रदेश सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आउँदा भव्य स्वागत गर्न स्थानीय नागरिकलाई अपील गरेको छ। प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरमा पत्रकार सम्मेलन गरी मोदी जनकपुर आउँदा भव्य स्वागत गर्न स्थानीय बासिन्दालाई अपील गर्नुभएको हो। मोदीको 28 गते जनकपुरमा नागरिक अभिनन्दन गर्ने तयारी छ। सरकारले आउने शुक्रबारदेखि जनकपुरबाट शुरू हुने मोदीको राजकीय भ्रमणको तयारी गर्ने जिम्मा दुई नम्बर प्रदेश सरकारलाई दिएको छ। वैशाख 28 गते दुई नम्बर प्रदेश सरकारले दुई नम्बर प्रदेशमा सार्वजनिक विदा समेत दिने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि सजी सजाउ गर्ने काम तीव्र गतिमा भइरहेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभाग र नेपाल युथ फाउन्डेशनको सहकार्य। हेटौडा सिमेन्ट, गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557425595।
आइपुग्यो आइपुग्यो, बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
छ वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
71 राजविराट,
कञ्चनपुर, महेन्द्रनगर भासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान,
नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.ramanmotor.com।
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीसित छलफल, वाम गठबन्धनको घोषणा पत्रमा आधारित भएर नीति तथा कार्यक्रम र बजेट ल्याउन माओवादीको सुझाव, सरकारले 2058 सालसम्मलाई ऊर्जा तथा जलस्रोत दशकको रूपमा मनाउने, आजदेखि वैदेशिक रोजगार सम्बन्धी माग पत्र जाँच निर्देशिका 2075 कार्यान्वयनमा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ, तर सबैभन्दा बढ़ी सम्भावना र उत्पादनको क्षेत्र कृषिमा भने वर्षेनी बजेट घट्दै गएको छ। बजेट घट्दै गएकाले कृषि विकास, उत्पादन वृद्धि र अनुसन्धानका क्षेत्रहरू पनि अपेक्षित रूपमा प्रभावकारी हुन सकेका छैनन्। त्यसमाथि सरकारका नीति तथा कार्यक्रममा किसानलाई कृषि व्यवसायका लागि राहतको घोषणा गरिए पनि कम बजेटकै कारण त्यो पनि कार्यान्वयन भएको पाइदैन। विष्णु विश्वकर्माको रिपोर्ट।
वास्तविकता किसानले राहत पाएको छैन, यो जम्मै नक्कली किसानले मात्रै राहत पाएको छन् मेरो बुझाइमा। प्रमाण दिएर भन्न सक्छु, जो मान्छे बाहिरको मान्छेहरू आएको छन्, कागज पत्र मिलाए, यताउति धाउन सके, आगे कोठा धाउन सके, त्यहाँ ट्याक्टर पार्न सके, उनीहरूले राहत पाएको छन्। चिकै कोदालो खन्ने किसानले समयमा उनीहरूले न बिउ पाएका छन् न मल पाएका छन्।
अर्ग्यानिक खेती र जैविक विषादी सम्बन्धीका प्राविधिक भरत प्रसाद लामिछाने, उहाँले भने जस्तै सबैभन्दा बढी नागरिकले अपनाएको कृषि पेसा र व्यवसायका लागि सरकारले वर्षेनी बजेट बढाउनु पर्ने हो, तर अवस्था ठिक उल्टो छ। कुनै समय 27 अर्ब रूपियाँसम्म कृषिलाई छुट्याइने बजेट अहिले घटेर 13 अर्ब रूपियाँमा सीमित छ। छुट्याइएको बजेट पनि कारणै नहुने र लक्षित किसानले नपाउने समस्या पुरानै हो, जसका कारण कृषिको आधुनिकीकरण र वैज्ञानिकीकरणका लागि चाहिने अनुसन्धानको क्षेत्रमा बजेट कम भएका कारण काम प्रभावित भइरहेको छ। नेपाल कृषि अनुसन्धान परिषद नारका योजना तथा समन्वय शाखाका प्रमुख आनन्द प्रसाद गौतम।
यसले चाहिँ कृषि क्षेत्रमा चाहिने काम गर्नेहरूलाई हतोत्साहित गर्छ, किसानहरूलाई चाहिने जुन सेवाहरू, किसानहरूलाई चाहिने जुन सेवा लगायत अरू कुरोहरूमा यसले ठूलो असर गर्दछ। 30-13 झर्नुको मतलब धेरै कम भयो। अब यसले चाहिँ कति कार्यक्रम गर्न सकिन्छ किन भन्दाखेरि हाम्रो प्रशासनिक खर्च अलिक बढी हुन्छ। मुख्य कुरो हाम्रो अनुसन्धानमा दिएको बजेटमा चाहिँ 41% जति हाम्रो उपभोग खर्चमा जान्छ, उपभोग खर्चमा धेरै जाने भएको हुनाले हामीले कार्यक्रम सञ्चालन गर्ने खर्च अलिक कम हुन जान्छ।
सरकार अहिले आगामी वर्षको बजेट ल्याउने तयारीमा छ। अब आउने बजेटको ठूलो अंश केन्द्रभन्दा स्थानीय तहलाई जाने हुँदा कृषिको अनुसन्धान क्षेत्रको बजेट पोहोरको भन्दा झनै घट्ने अनुमान छ। यसअघि गएका वर्ष बजेट कारणले नभएको बहानामा पनि अब बजेट घटाउन नहुने र बजेट सदुपयोगमा ध्यान दिनुपर्नेमा जोड़ दिनुहुन्छ नारका योजना तथा समन्वय शाखाका प्रमुख आनन्द प्रसाद गौतम।
स्थानीय तहमा गएको पैसालाई सदुपयोग गर्ने एउटा ठूलो माध्यम हुन्छ। केही पैसाहरू चाहिँ नि स्थानीय तहमा गएको छ, प्रदेश सरकारमा गएको छ, कृषिलाई भनेर जुन बजेट स्थानीय तहमा गयो त्यसको सदुपयोग नभएको कारणले अब आउने वर्षमा जुन कृषि स्थानीय तहमा गएको बजेटलाई चाहिँ कृषि लगायत पशु पक्षी क्षेत्रमा सम्पूर्णमा चाहिँ सदुपयोग हुनु पर्यो। त्यो भयो भने चाहिँ त्यसले केही टेवा दिन्छ।
वर्षेनी बजेट घट्दै जानु र थोरै बजेटले धेरै रोजगारी बढाउनु पर्ने अपेक्षा राख्नाले सरकार र राजनीतिक दलको पनि आलोचना हुँदै आएको छ। कृषिले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न नसकेर युवा जनशक्ति पलायन भइरहेका बेला कृषिमा बजेट बढाउनुको विकल्प देखिँदैन। त्यसका लागि सरकारले कृषिको बजेट विगतको भन्दा बढाउने पहल गरिरहेको कृषि भूमि तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीको दावी छ। कृषिलाई सबैले सम्भावना र धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रका रूपमा लिए पनि ठोस योजना ल्याएर कृषिको विकास र उत्पादनमा सरकार लागेको देखिँदैन। वर्षेनी राहत र अनुदानका नाममा कार्यक्रम ल्याइए पनि ती पहुँचवाला र टाठा बाठाले मात्रै लैजाने हुनाले स्थानीय तहले अबको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरूरी छ। तर त्योभन्दा ठूलो कुरा सबै क्षेत्रलाई प्रतिनिधित्व गर्ने र देशलाई आत्मनिर्भर बनाउने कृषिमा बजेट बढाउनु पर्ने टटकारो आवश्यकता छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सरकारले सरुवा रोगको जोखिम बढ़न थालेकाले औषधि उपचारको व्यवस्था मिलाउन थालेको दावी गरेको छ। यसअघिका वर्षमा दुर्गम क्षेत्रमा औषधि नहुँदा बिरामीको ज्यान गएकाले यो वर्ष अहिलेदेखि नै औषधिको व्यवस्थापन थालिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक गुणराज लोहनीले औषधि अभाव भए नभएको बारे जानकारी लिन थालिएको बताउनुभयो। उहाँका अनुसार औषधिको अवस्थाबारे जानकारी लिएपछि आवश्यक पर्ने औषधि खरिदका लागि सम्बन्धित क्षेत्रमा रकम निकासा गरिनेछ। समयमा नै औषधि खरिद गर्न नसके स्टक रहेका क्षेत्रबाट औषधि ढुवानी गरी संयन्त्रलाई तयारी अवस्थामा राखिएको पनि लोहनीले बताउनुभयो। गर्मी बढेसँगै झाडा पखाला र कीटजन्य रोगको जोखिम पनि बढ्दै गएको छ।
सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई 10 करोड़ रूपियाँ अनुदान उपलब्ध गराएको छ। नेपाल आँखा कार्यक्रमले उत्पादन गर्दै आएको मोतिया बिन्दुको शल्यक्रियापछि राखिने इन्ट्राकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न यो अनुदान उपलब्ध गराइएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मन्त्रालयमा आज भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर सन्दुक रुइतलाई 10 करोड़ रूपियाँको चेक हस्तान्तरण गर्नुभयो। मन्त्री यादवले मोतिया बिन्दुको शल्यक्रियापछि राखिने लेन्स उत्पादन गरी विश्वका विभिन्न देशमा निर्यात गरी व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।
कर्णाली प्रदेशमा 64% स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ। प्रदेशको भौगोलिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि धेरैजसो स्वास्थ्य संस्थामा नपुगेर महिलाहरू सुत्केरी भइरहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षणमा उल्लेख छ। सर्वेक्षण अनुसार कर्णालीका 10 जिल्लाका 36%ले मात्रै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने गरेका छन्।
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षालाई 3 तहको सरकारको संयुक्त कार्यसूचीमा राख्न माग गरेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई आज 23 बुधे ज्ञापन पत्र बुझाउँदै महासंघले यस्तो माग गरेको हो। विद्यालय शिक्षालाई स्थानीय तहको मात्र अधिकार सूचीमा राख्दा गुणस्तर, लगानी र व्यवस्थापनमा प्रभावकारी समन्वय नहुने भन्दै महासंघले सरकारको निर्णय परिवर्तन गर्न माग गरेको छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
खतम पार्यो खतम खतम
के खतम भयो
सबैले पढे मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्सिस बोकेर हिँड्छ हेर्नुहोस्
सिप त सिक्यो नि त तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन् यो वडामा धारा बाथरूम बनाउनु पर्यो भने ऊ एक नम्बरको छ
तर हातमा रेन्जु पेन्सिस मात्र भएर के अरू प्रमाण पत्र छैन
अब त्यो पनि हुन्छ हजुरबा हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह एकदेखि तह चारसम्म मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ
ए हो र
त्यति मात्रै हो र हजुरबा अब चाँडै नै तह पाँचदेखि तह आठसम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ
अनि मान्यता
संसार भरि पाइन्छ मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटी भिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्
अनि कसले गर्दैछ यस्तो राम्रो काम
सिटी भिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42385 4238545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर सप्तरीको शम्भुनाथ नगरपालिकामा छुरा प्रहारबाट एकजनाको ज्यान गएको छ छुरा प्रहारबाट शम्भुनाथ नगरपालिका साथ भंगाहाका अजय कुमार चौधरीको ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ भंगाहाकै 19 वर्षीय आनन्द चौधरीले व्यक्तिगत रिसिभीका कारण अजयलाई छुरा हानेको प्रहरीको अनुमान छ
सिराहाको अर्नामा गाउँपालिका एक बुढिया चापका 22 वर्षीय धर्मेन्द्र सिंहको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्रेको छ उरै गाउँपालिका एक हरकट्टीका 20 वर्षीय विजय कामत र 24 वर्षीय सन्तोष सिंहलाई एक थान कटुवा र 5 राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ हत्यामा संलग्न केही फरार रहेको प्रहरीले जनाएको छ
पोखरा बागलुङ सड़क स्तरोन्नतिका लागि दैनिक 6.5 घण्टा बन्द गर्न थालिएको छ सड़क फराकिलो बनाउने क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरीचोकदेखि नयाँ पुल बजार खण्डमा दैनिक 6 घण्टा सड़क बन्द गर्न थालिएको हो पूर्व सूचना बिना सड़क अवरूद्ध गरेर स्तरोन्नति गर्दा यात्रु भने समस्यामा परेका छन् कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सड़क बन्द गर्ने औपचारिक निर्णय नभएको बताउँदै निर्माणको आवश्यकता हेरेर आयोजनाले काम अघि बढ़ाएको हुन सक्ने बताउनुभयो
भूतपूर्व गोर्खा सैनिकहरूको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायत सरकार समक्ष 11 बुँदे माग पेश गरेको छ काठमाडौँमा आज पत्रकार सम्मेलन गरेर समितिले निवृत्ति भरण सुविधा बापतको रकम भारतीय बैंक मार्फत नभई नेपालका बैंकबाट स्टर्लिङ पाउण्डमा उपलब्ध हुनुपर्ने माग गरेको छ यस्तै बेलायती गोर्खाका 18 वर्षभन्दा माथिका आश्रितका सन्तानलाई निशर्त बेलायतको आवासीय अनुमति पत्र उपलब्ध गराउनुपर्ने माग पनि समितिले गरेको छ
बैतडीको सुरनया गाउँपालिकाले महिला समूहलाई उन्नत जातका बाख्रा वितरण गरेको छ सुरनया गाउँपालिका वडा नम्बर 2 रहेको पत्ताल भूमेश्वर महिला उद्यमी समूहका 25 सदस्यलाई एक एकवटा बाख्रा वितरण गरिएको उपाध्यक्ष लीला विष्टले बताउनुभयो अब किसानलाई बाख्रा पालन सम्बन्धी तालिम समेत दिइने उहाँको भनाइ छ
सरकारले आजदेखि वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँच निर्देशिका 2075 कार्यान्वयनमा ल्याएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा जेएम योन्जन लेख्नुहुन्छ, धेरै सराहनीय काम तर प्रक्रिया र कर्मचारी अभावको नाममा प्रमाणीकरणमा ढिलासुस्ती, कम्पनी अनुगमनका क्रममा लागेका खर्चहरू रोजगारीका लागि जानेहरूबाट नउठाइयोस्।
यसै विषयमा दिल्ली लिम्बू लेख्नुहुन्छ, पहिलेको भन्दा केही हदसम्म राम्रो होला तर राजदूतले मनग्ञ कमाई खाने बाटो खुल्यो।
जनकपुरमा वर्षौंदेखि सफाई नभएको 12 बिघा खेल मैदान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भनेर एक हप्तामै सुन्दर र सफा भएको खबर उज्यालोमा सुनेर गौरव कुंवर व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गर्नुहुन्छ, जनकपुर मात्र होइन अब प्रत्येक शहरमा महिनाको एकपटक मोदीलाई ल्याउने व्यवस्था मिलाउनु पर्यो सरकार, कमसे कम 20 वर्षमा नभएको विकास 10 दिनमै हुँदो रहेछ।
अनि तेह्रथुममा सुत्केरी हुन नसकेर रत्नमाया मगरको ज्यान गएको खबरबारे मित्रबन्धु ढकाल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, अहिले देशमा स्वास्थ्य मन्त्री महिला नै हुनुहुन्छ, सरकारले आकस्मिक सुत्केरी खतरायुक्त गर्भवती महिलालाई हेलिकप्टर सेवा भन्ने खबर पनि सुनियो तर खै कार्यान्वयन भएको।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र जानुका दुवाडी। अब एउटा विदेशको खबर, चिनिया कम्युनिष्ट पार्टीका एकजना पूर्व नेतालाई घुस लिएको आरोपमा जन्मकैदको सजाय भएको छ। चिनिया कम्युनिष्ट पार्टीका पूर्व पोलिट ब्यूरो सदस्य सुन जेन काईलाई भ्रष्टाचारको अभियोगमा जन्मकैदको सजाय सुनाइएको हो। सुन राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरोधी अभियान अन्तर्गत जेल सजाय पाउने पछिल्लो उच्च चिनिया अधिकारी भएको बीबीसीले जनाएको छ। 2,67,00,000 अमेरिकी डलर रकम घुस लिएको अभियोगमा सुनलाई दोषी पाइएको हो। 54 वर्षीय सुनले घुस लिएको रकम पनि जफत गरिएको सिन्हुवा समाचार संस्थाले जनाएको छ। सी सत्तामा आएपछि 5,00,000 भन्दा धेरै उच्च अधिकारीलाई भ्रष्टाचारको अभियोगमा जेल पठाइएको छ तर उहाँका आलोचकहरूले सीले भ्रष्टाचार विरोधी अभियानलाई आफूसँग मतभेद राख्ने र आफ्नो सत्तालाई चुनौती दिने पार्टी सदस्यको आवाज बन्द गर्ने हतियारको रूपमा प्रयोग गर्दै आएको आरोप लगाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल पुलिस क्लब झापामा भइरहेको दमक गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। आज भएको खेलमा सेमी फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 1-0 हराउँदै नेपाल पुलिस फाइनलमा पुगेको हो। पुलिसलाई जिताउन निरकुमार राईले 38 मिनटमा गरेको गोल निर्णायक बन्यो। दोस्रो सेमी फाइनलमा भोलि नेपाल आर्मी र मनाङ मर्स्याङदी क्लबले खेल्नेछन्। प्रतियोगिताको विजेताले 13,11,000 रूपियाँ र उपविजेताले 6,50,000 रूपियाँ पुरस्कार पाउनेछन्।
यस्तै दोस्रो संस्करणको कुम्बायक कुसायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबलको उपाधिका लागि काठमाडौँका चर्च बोयज क्लब र सुन्धारा स्पोर्टिङ क्लबले खेल्ने भएका छन्। पाँचथरको यासोकमा रहेको पृथ्वी माविको खेल मैदानमा आज भएको अन्तिम सेमी फाइनलमा एकता फुटबल क्लब मोरङलाई 4-1 अन्तरले पराजित गर्दै चर्च बोयजले सुन्धारासँगको भेट पक्का गरेको हो। प्रतियोगिताको फाइनल भोलि हुँदैछ। उपाधि विजेताले नगद 3,11,000 र दोस्रो हुनेले 1,55,000 रूपियाँ पुरस्कार पाउनेछन्।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले राजस्थान रोयल्स र किङ्स 11 पंजाब बीच खेल भइरहेको छ। राजस्थान रोयल्सले टस जितेर पहिला ब्याटिङ गरेको छ र उसले उत्कृष्ट शुरूआत गरेको छ। राजस्थानले ताजा स्थितिमा 2.4 ओभरको खेल सकिँदा बिना क्षति 30 रन बनाएको छ। राजस्थानका अजिंक्य रहाणे 3 र जोस बटलर 27 रन बनाएर खेलिरहेका छन्। बटलरले 11 बलमा 4 चौका र 1 छक्काको मद्दतमा 27 रन बनाएका हुन्। लगातार 3 खेल हारेको राजस्थानका लागि प्रतियोगितामा रहिरहन अहिलेको यो खेल जित्नै पर्ने दबाव छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। वाम गठबन्धनको घोषणा पत्रमा आधारित भएर नीति तथा कार्यक्रम र बजेट ल्याउन माओवादीको सुझाव।
सरकारले 2085 सालसम्मलाई ऊर्जा तथा जलस्रोत दशकको रूपमा मनाउने। एकीकृत जलस्रोत नीति मार्फत जलस्रोतको समग्र विकासमा ध्यान दिने दावी।
आजदेखि वैदेशिक रोजगार सम्बन्धी माग पत्र जाँच निर्देशिका 2075 कार्यान्वयनमा वैदेशिक रोजगार क्षेत्रमा रहेको विकृति र ठगी रोक्ने प्रयास।
चिनिया कम्युनिष्ट पार्टीका एकजना पूर्व नेतालाई घुस लिएको आरोपमा जन्मकैदको सजाय। 2,67,00,000 अमेरिकी डलर घुस खाएको अभियोग।
र नेपाल पुलिस क्लब झापामा भइरहेको दमक गोल्ड कप फुटबलको फाइनलमा आईपीएल क्रिकेटमा पंजाब विरूद्ध राजस्थान ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी प्रकाश शर्मा र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।